الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن أولياؤه إلا المتقون صدق الله العظيم. ہمارے شیخ ہمارے پیر و مرشد شیخ العرب والعجم قطب العالم حضرت والا عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ حضرت والا نے فرمایا کہ ایک شخص تھا اس کے گھر کے سامنے ایک خود رو پودا یعنی وہ پودا جو خود بخود نکل آتا ہے اس میں جھاڑیاں تھیں کانٹے تھے تو وہ نکل آیا تو محلے کے کچھ لوگوں نے دیکھا تو اس کے پاس ایک صاحب گئے اور سمجھایا کہ دیکھیے جناب آپ کے یہ جو پودا ہے اگر یہ زیادہ بڑھے گا تو اس سے گزرنے والوں کو بچوں کو اور جو جانور گزرتے ان کو تکلیف ہوگی اسے کہا ہاں بے فکر ہے میں اس کو ہٹا دوں گا کچھ عرصہ گزرا تو دیکھا کہ پودا وہیں کا وہیں اب اس کی جھاڑیاں بڑھنے لگی اس کے تو محلے کے کچھ حضرات پھر بیٹھے انہوں نے آ کر ان صاحب سے وقت لیا اور ملاقات کو آئے اور ان کو کہا کہ جناب آپ سے پہلے ہی بات پیش کی تھی دیکھیے اس کی وجہ سے گزرنے والوں کو تکلیف ہوتی ہے لہذا مہربانی کریں کہ آپ اس کو نکلوا دیں اس نے کہا نہیں بالکل ٹھیک ہے آپ کی بات میں واقعی بس ذرا آج کل کچھ مصروفیت تھی مجھے ٹیکس ریٹرن جمع کرنے تھے تو اس لیے میں وہاں پر ذرا مصروف تھا بس وہ جمع ہو گئے ہیں بس اب بس میں بس ایک ہفتے کے اندر اندر آپ دیکھیں گے یہ بالکل صاف میدان ملے گا بہت اچھا مہینہ گزر گیا اب اس کے بعد دیکھا تو وہ اور بڑھنے لگا اب پھر وہ آ کر جمع ہوئے پھر آ کر کہا کہ صاحب آپ نے تو کہا تھا ایک مہینے میں ایک ہفتے میں میں اس کو صاف کر دوں گا ہفتہ نہیں مہینہ ہو گیا تو آپ نے ابھی تک اس کو نکالا نہیں اب یہ دیکھیے یہ اس سے بچوں کو اذیت ہوتی ہے تکلیف ہوتی ہے یہ جو جھاڑیاں ہیں گزرنے والوں کے کپڑے پکڑ لیتی ہے لوگوں کے کپڑے خراب ہوتے ہیں تکلیف ہوتی ہے اس نے کہا سر کیا بتاؤں بس میرا کنسائنمنٹ آیا ہوا تھا اصل میں پورٹ پر بس چھڑاتے چھڑاتے بس یہ ڈاکومنٹ وہ ڈاکومنٹ اتنا میں بزی رہا کہ میں یہ کر نہیں سکا میں بالکل تسلیم کرتا ہوں یہ واقعی کہ یہ بہت بری چیز ہے نقصان ہو رہا ہے بس مجھے میرے ایجنٹ نے کہا ہے کہ بس ابھی ایک ہفتے کے اندر اندر میرا کنسائنمنٹ چھوٹ جائے گا بس میں بالکل آزاد ہو جاؤں گا اور بہت اچھا بلکہ میں یہاں خوبصورت باغیچہ بنا دوں گا اچھا صاحب پھر گزر گیا پھر مہینہ گزر گیا وہی کا وہی ایک دن وہاں پر شہزادہ بادشاہ کا جو بچہ تھا وہ گزر رہا تھا کھیل رہا تھا تو کھیلتے کھیلتے وہ اس جھاڑی میں آیا تو زخموں سے چور ہو گیا اب بادشاہ بہرحال اس کو لے گئے فرسٹ ایڈ دیا تھی بھائی کس کا ہے بلاؤ اس کو اب وہ صاحب عدالت میں کھڑے کہ بھائی آپ نے کیا حرکت کی کیا آپ کو کسی نے کہا نہیں تھا کہا تھا بس میں اتنی مصروفیتوں میں اور مشغول تھا میں اتنا بزی تھا کہ میں موقع نہ نکال سکا बादशाह ने उसकी जो है वो फांसी का हुक्म दिया कि जल्लाद के हवाले किया कि इसकी गर्दन उड़ाओ। अब वो रो रहा है, चिल्ला रहा है, पछता रहा है कि हाय मैंने कहां अपना वक्त लगाया और किस तरीके से वो करता रहा। हजरत वाले ने इसको एक दूसरे तरीके से भी बयान फरमाया था, एक तो इस तरीके से और इसी को दूसरे अंदाज से भी समझाया। फरमाया हुआ ये कि अब वो साफ करते रहे करते रहे, अब वो जो दरख्त था, वो जो झाड़ी थी, करते करते वो मजबूत तना बन गया। अब उस और वो जो उखाड़ने वाला था वो कमजोर से कमजोरतर हो गया। उसने बाद में अब कोशिश की तो उखाड़ ना सका। मारूमी रहमतुल्लाह अलैह फरमाते कि आ दरख्ते बद कवीतर मी शवत, कि वो जो बुरा दरख्त था वो कवि से कवीतर होता गया, मजबूत हो गया, जड़ें भी मजबूत, तना भी मजबूत, और बरकुनिंदा पीरो मुस्तरमी शवत, और वो जो उखाड़ने वाला था और उसके अंदर वो ताकत और कुव्वत ना रही, कमजोर हो गया। हजरत वाला रहमतुल्लाह अलैह फरमाते हैं इसी तरह से ये जो हमारे अखलाक हैं, ये जो हमारी गुनाहों की आदत है, इंसान पहले छुप छुप कर गुनाह करता है और शुरू में जब गुनाह करता है तो उस गुनाह का नतीजा ये निकलता है कि उसको खटक होती है। सरवर आलम जनाब रसूलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम से पूछा गया कि मल इस्म, गुनाह क्या है। हजरत वाला दावत बरकातुम से रिवायत भारा सुनी, हजरत वाला रहमतुल्लाह अलैह भी फरमाते थे, मिशकात शरीफ की रिवायत है कि गुनाह क्या है, तो फरमाया कि गुनाह यह है, अल इस्मु मा हाका फी सदरी का शय, गुनाह ये वो है कि जो तेरे दिल में खटक पैदा कर दे। खटक क्या, कि साहब ये जो काम है भाई, आप ये काम कर रहे हैं, आपने अपने शेख को बताया, इत्तला की, अरे हजरत तो बहुत मसरूफ है, हजरत को फिर ऐसी बात है, मैं हजरत को क्यों परेशान करूं, वो तो इतने मसरूफ रहते हैं, बीमार हैं, हर वक्त हजरत की मशगूली रहती है, बस इसलिए मैंने कहा कि हजरत को क्या परेशान करूं, अल्लाह वालों को अज़ियत नहीं देनी चाहिए, सताना नहीं चाहिए, उनकी राहत का ख्याल करना चाहिए, इसलिए मैं उनको नहीं बता रहा। अब उन्वान कितना अच्छा है ना, उन्वान कितना अच्छा है कि जी मैं इसलिए नहीं बता रहा कि उनको तकलीफ होगी। लेकिन हजरत ने फरमाया कि यही गुनाह है कि जिस चीज को तुम छुपाओ और बता ना सको, और दूसरा आगे फरमाया यानी और वो खटक हो रही कि यार गड़बड़ जरूर है। इसलिए हजरत वाला रहमतुल्लाह फरमाते थे कि अल्लाह ताला तकवा की बरकत से एक नूर अता फरमाते, इन तत्तकुल्लाह यजअल लकुम फुरकाना, अल्लाह ताला ने फरमाया कि जब तुम तकवा इख्तियार करोगे तो अल्लाह ताला तुमको एक फुरकान, नूर फारिक अता फरमाएंगे, बैन अल हक वल बातिल, ये नूर फारिक फुरकान क्या है, ये एक नूर है कि जो हक और बातिल में तमीज करता है। खटक जाता है कि यार ये मामला कुछ ठीक नहीं लगता। इसलिए हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह ने गुलाम अहमद कादियानी, जिसने नबूवत का दावा किया, वो कज्जाब झूठा, इब्तिदा में वो ईसाइयों से मुनाजरा करता था, तो उसका जो लिटरेचर हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह ने देखा तो फरमाया कि मुझे इसमें जुल्मत और अंधेरे नजर आ रहे हैं इब्तिदा में, जबकि अभी उसने न नबूवत का दावा न किसी और चीज के दावे, अभी तो बड़ा अच्छा काम कर रहा है क्या कि ईसाइयों से मुनाजरे कर रहा है, लेकिन उस वक्त यह है अल्लाह वालों का वो नूर जो अल्लाह ताला इनको फुरकान नूर फारिक अता फरमाता है, जो हक और बातिल में तमीज करता है। लिहाजा कितने ऐसे लोग, बड़ा अच्छा, अरे साहब वो तो इतना अच्छा बयान करते हैं कि उनके बयान से लाखों इंसान मुसलमान हो जाते हैं, और हिंदू काफिर ऐसे उसके पास दलाइल हैं, मीडिया पर तो वो छाया हुआ है, ऐसे उसके पास दलाइल है। एक साहब ने ऐसे ही जिक्र किया किसी का, मैंने कहा अच्छा जरा वो भाई बताना जरा वो मुसलमान हुआ है कहां, वो मुसलमान जो मीडिया पर सारे मुसलमान होते नजर आ रहे हैं, जरा दिखाना कि जो किसी डॉक्टर साहब की तकरीर से ऐसे हजारों नहीं लाखों मुसलमान हो गए, जरा दिखाना। نے کہا عجیب بات یہ ہے کہ ایک مولوی ایک مسلمان اگر کوئی دین کی بات کرے ساری دنیا اس کو کے پیچھے پڑ جاتی ہے، ایک شخص میڈیا پر بیٹھ کر لاکھوں انسانوں کو مسلمان کر رہا ہے اور پھر بھی ابھی تک میڈیا پر آ رہا ہے. کہاں ایک طرف تو وہ لگ رہا ہے اور کہاں جی ہزاروں لاکھوں. وہ تو بلی تھیلے سے باہر آتی ہے تب پتا چلتا ہے کہ اس شخص کے عقائد کیا ہیں، اس شخص کا مقصد کیا ہے. کہ شروع میں بڑا اچھا پیش کیا جاتا ہے کہ صاحب دین دین دین، وہ جو پیچھے ہوتا ہے وہ چیز اللہ والے اس کو سمجھتے ہیں، اسے پہلے ہی منع کرتے تھے. دیکھو یہ خطرناک چیز ہے، اسلاف کا طرز نہیں ہے، یہ بہت بڑی چیز ہے. اس لیے یاد رکھیے گا ان اللہ والوں کی صحبت سے ایک بات یہ سیکھنا ضروری ہے، طرز اسلاف، طرز اسلاف بزرگوں کا طریقہ وہ کیا ہے. ہمارے ملک کے ایک بہت بڑے عالم بزرگ گزرے ہیں، حضرت مولانا سرفراز خان صاحب صفدر رحمت اللہ علیہ، ہمارے بزرگوں میں سے. کچھ ہی عرصہ ہوا حضرت کا انتقال ہوا، بڑی پیاری بات حضرت کی، حضرت کو اللہ تعالی نے علم عطا فرمایا. تو فرماتے ہیں کہ خود فرماتے ہیں کہ میں علمی تحقیق کرتا ہوں ایک مسئلے میں، اتنی تحقیق کہ وہ ایسی چیز نظر آتی ہے کہ ایک نئی بالکل تحقیق، اور علم کے دائرے میں، علم کے دائرے سے ہٹ کے نہیں. لیکن فرماتے جب میں یہ دیکھتا ہوں کہ بظاہر تو یہ بہت اچھی بات نظر آ رہی ہے لیکن میرے بزرگوں کا یہ طریقہ نہیں ہے، ہمارے اسلاف کا یہ طرز نہیں ہے، فرمایا پھر میں اس تحقیق کو ایک سائڈ پہ رکھ دیتا ہوں. کیونکہ بعض کام بعض رستے ایسے ہیں کہ وہ رستے شروع میں تو بڑے اچھے ہوتے ہیں، جیسے حضرت والا نے فرمایا کہ ایک رستہ ہے بڑا سرسب شاداب، اب وہ جانے لگا تو ایک آدمی کہتا ہے صاحب آپ یہاں کہاں جا رہے ہیں؟ کہا جی میں تو رستے پہ جا رہا ہوں، مجھے فلاں علاقے میں جانا ہے. کہا اس رستے سے کیوں نہیں جاتے، یہ تو صاف ستھرا اور اچھا ہے. کہا یہ وہ رستہ ذرا کچا ہے، یہ بڑی اچھی روڈ بنی ہے، بڑا شاندار منظر ہے اور میں بیوٹی کا اور سینری کا بڑا عاشق ہوں، آئی لو بیوٹی اور آئی لو سینریز، تو یہ منظر بہت اچھا ہے. کہا منظر تو بڑا اچھا ہے لیکن اس رستے پر آگے ڈاکو ہیں، یہ ڈاکو کو کہاں نکلتا ہے، وہ تو آپ کی جان آپ کے مال سب لوٹ لیں گے اور بغیر کپڑوں کے آپ واپس آ رہے ہوں گے اور ہو سکتا ہے جان بھی نہ بچے. اور کہا یہ جو رستہ ہے اگرچہ کچھ دشوار ہے، کچھ ٹوٹا پھوٹا ہے لیکن محفوظ ہے یہ رستہ، اسی پر سب لوگ گزرتے ہیں، آپ اس کو چھوڑ کے مت جائیں. اس لیے میرے پیارے دوستو اگرچہ تقویٰ کا رستہ دشوار گزار ہے لیکن یہ وہ رستہ ہے جو جانا پہچانا ہے. اس لیے حضرت والا رحمت اللہ علیہ شعر بہت پڑھتے تھے کہ مستند رستے وہی مانے گئے جن سے ہو کر تیرے دیوانے گئے، اور لوٹ آئے جتنے فرزانے گئے، جنہوں نے عقل سے اللہ تعالیٰ کو پانا چاہا وہ نہ پا سکے واپس آنا پڑا. لوٹ آئے جتنے فرزانے گئے اور تاب منزل صرف دیوانے گئے. آہ کو نسبت ہے کچھ اس شاق سے، آہ نکلی اور پہچانے گئے. حضرت والا کا شعر فرماتے ہیں وقفے وقفے سے آہ کی آواز، وقفے وقفے سے آہ کی آواز، آتش غم کی ترجمانی ہے. یعنی اللہ تعالی کی محبت کی آگ دل میں جل رہی ہے، وہ لگی ہوئی ہے، جو اس کو اس آہ پر چاہے وہ زبان سے ہو چاہے گناہ سے بچنے کا غم اٹھانا، اپنی اخلاقی بلندی کے حصول کے لیے اللہ تعالی کو راضی کرنے کے لیے تکلیف اٹھانا، اس سے آہ نکل رہی ہے. فرمایا یہی ہے اس اللہ تعالی کی محبت کی جو آگ دل میں لگی ہوئی ہے، یہ اس کی ترجمانی کر رہی ہے. تو میرے پیارے دوستو وقت گزرتا ہے، انسان بری عادتوں میں برے اخلاق میں وہ انسان مبتلا ہوتا ہے، کہتا ہے جی بس ابھی تو میں داڑھی تو رکھ لوں گا لیکن ابھی میری شادی تو ہو جائے. اصل میں بات یہ ہے کہ میں داڑھی تو رکھتا ہوں لیکن میری والدہ کہتی ہے، رشتے دار بولتے ہیں تیری شادی کیسے ہوگی، تجھے کون پوچھے گا. تو آپ حضرات سے ایک سوال ہے کہ داڑھی والوں کی شادی پہلے ہوتی ہے بغیر داڑھی والوں کی؟ داڑھی والوں کی، جلدی بالغ ہو جاتے ہیں نا، کیونکہ شادی کے لیے بلوغت شرط ہے اور داڑھی والے جلدی بالغ ہو جاتے ہیں، یہ تو سبھی اقرار کرتے ہیں. आज तक जहां यह सवाल पूछा सभी ने कहा कि दाढ़ी वालों की शादी पहले होती है। तो जनाब पता चला देखिए कि ये उसकी बुलूगत पर एक बुलूगत पर दलालत कर रहा है, तो इसलिए उसकी शादी जल्दी हो जाती है। इसलिए मां बाप भी कहते हैं जब तक तेरी दाढ़ी नहीं थी तू शादी के लिए बोलता ही नहीं था, ये जब से तू मुल्लाओं के पास जाना शुरू हुआ, खानकाह में जाना शुरू हुआ, तेरी दाढ़ी निकल आई, अभी क्या तू शादी शादी करने लगा है। कहा बात यह है कि असल में वजह यह है कि पहले वो चुपके चुपके मुंह भी मारता था, कभी उधर मुंह मार रहा है, कभी उधर मुंह मार रहा है, कभी इंटरनेट पे मुंह मार रहा है, कभी उधर चुटकुला कर लिया, कभी किसी हसीन से, कभी किसी लौंडे से, सब काम चल रहे होते थे। लेकिन जब तकवा की बरसगत से गुनाह से बचता है, अब उसकी भूख तो है ना, अल्लाह ताला ने ये तकाजा उसके अंदर रखा, वो कहता है अब मैं हराम काम नहीं करूंगा, हलाल करूंगा। इसलिए कहता है मुझे हलाल रास्ता जो अल्लाह ताला ने रखा है वो रास्ता मुझे दे दो। और हजरत वाला रहमतुल्लाह फरमाते थे जब तक हलाल ना मिले, जब तक हलाल ना मिले तो मेरे शेर पर अमल करो, जब नहीं दी मुझे हलाल की मैं माने शराब, जब नहीं दी मुझे हलाल की मैं क्यों पीऊं छुप के मैं हराम की मैं। छुप छुप कर हरामकारी क्यों करते हो भाई, दिल में ख्यालात पकाना या तस्वीरें देखना या इंटरनेट पे डाउनलोडिंग करना, कुछ डाउनलोडिंग कुछ अपलोडिंग, ये दोनों काम करना, ये काम ना करे। और अल्लाह वालों की सोबत से इतना तकवा सीखे, हजरत फरमाते इतना तकवा सीखे कि अपने रूह के जहाज को जमीन से उठा के रखे, ताकि जमीन की जो मिट्टी के खिलौने हैं उसमें दिल फंसे नहीं। इसलिए फरमाया हजरत वाला ने कि देखो गुनाह को जल्दी छोड़ने की फिक्र करो, ताकि क्योंकि फरमाया होगा क्या कि अभी गुनाह जब नया नया इंसान गुनाह शुरू करता है ना तो उस वो गुनाह कमजोर होता है, ये भी खटकता है, इसको भी डर लगता है, ये गुनाह की खासियत है। शुरू शुरू में इंसान हर चीज को छुपाता है। और दूसरी अलामत गुनाह की फरमाए व करीहता अय्यतलिया अलैहि नास, कि तू इस बात को नापसंद करे कि इसकी खबर लोगों को हो जाए, छुपाए। लेकिन इंसान शुरू में हर काम अपने छुपाने की फिक्र करता है, फिर अब कोई कहे कि साहब वो लोग हैं, लोग शराब पीते हैं और बदमाशी करते हैं, और खुल्लम खुल्ला बात यही है कि वो हया और शर्म खत्म हो गई, ढीठ बन गए, ढीठ। ये ढिटाईपन ऐसी चीज है, बेशर्मी और बेहयाई ऐसी चीज है कि इंसान अपनी बेगैरती कमीनेपन के काम पर कायम रहता है और उसके चेहरे पर उसके दिल में जर्रा बराबर नदामत और शर्म हया नहीं होती। और फरमाया शरीफ का यह हाल होता है, शरीफ का यह हाल होता है, अगर गुनाह का तसव्वुर आए तो उसको झुरझुरी आ जाएगी कि यार ये है कमीनेपन का पान, ना कोई देख ना ले, किसी को खबर ना लग जाए, यह आलम होगा। और उसको पसीना भी आएगा, क्यों? ये हया और शर्म की वजह से। तो हजरत ने फरमाया कि गुनाह की आदत जो है इसको जल्दी छोड़ने की फिक्र करो, क्यों? क्योंकि गुनाह भी कमजोर है, उसको छोड़ना उसको उखाड़ना ये आसान है, लेकिन वक्त ऐसा आएगा कि फिर इस गुनाह को छोड़ना मुश्किल हो जाएगा, नामुमकिन नहीं होगा। याद रखिएगा, गुनाह का छोड़ना नामुमकिन नहीं होगा, लेकिन मुश्किल से मुश्किल तर हो जाएगा। लेकिन उसके बावजूद वो गुनाह फिर भी छोड़ा जा सकता है। वो कैसे? यही अल्लाह वालों की सोहबत की जरूरत है कि तुम उस दरख्त को अकेले नहीं उखाड़ सकते, तो अरे जालिम तुमने किसी से मदद क्यों ना ली, तुम मदद लेनी चाहिए थी तुम्हें, अगर तुम कमजोर हो गए थे तो मदद लेते। इसलिए फरमाया इन अल्लाह वालों की सोहबत में बैठो कि इनसे मदद लो, कि नफ्स और शैतान की गुलामी में मैं तो इतना पक्का और मजबूत हो गया कि मैं तौबा करता हूं, वादा करता हूं, फिर बाहर निकल के वही हरकत करता हूं। तो ऐ मेरे शेख, अल्लाह ताला ने आपके कल्ब में नूर अता फरमाया, अल्लाह ताला ने आपको एक मकाम अता फरमाया, आपकी सोहबत के फैसले मैं आपसे दरख्वास्त करता हूं, मेरी गुनाहों को छोड़ने में मदद फरमाइए। ये अल्लाह वाले तदबीरें बताते हैं, ये अल्लाह वाले दुआएं करते हैं, दुआएं फरमाते हैं, अल्लाह ताला इनकी दुआओं की बरकत से तदबीर जो नूर होता है उसकी बरकत से मेरे प्यारे दोस्तों वही शख्स, ऐसे ऐसे लोग कि जी मैं बदनजरी छोड़ दूं, और ऐसे ऐसे भी कहते हैं भाई मैं मुल्ला नहीं बनूंगा, मैं बिल्कुल मुल्ला नहीं बनूंगा, बस मुल्ला बेजार, बिल्कुल لیکن یہی عالم ہوتا ہے سبحان اللہ کہ صحبت میں آنا جانا شروع کرتے ہیں، تھوڑے دن گزرتے ہیں پتا چلتا ہے کہ جناب وہی شخص جو ملا بیزار ہوتا ہے اب اس کی داڑھی بھی نکل آئی، شلوار ٹخنوں سے اوپر ہے، سر پر ٹوپی ہے، نگاہ نیچی کل کے جا رہا ہے، وہ خود حیران ہو جاتا ہے کہ مجھے کیا ہو گیا کہ میں اور ان حسینوں کو چھوڑ دوں، یہ تو بھائی ممکن نہیں، ان کے سے دل لگانا چھوڑ دو ممکن نہیں، اور میں ملا بنوں، نہیں بھائی نہیں. لیکن یہی شخص اللہ والوں کی صحبت سے اس کے قلب، اللہ والے کے قلب کی میں جو اللہ تعالی کی محبت کی آگ ہے، وہ آگ جب ہمارے دل پر اثر انداز ہوتی ہے تو وہ دل کی وہ مٹی نرم ہوتی ہے، وہ زمین نرم ہوتی ہے، نتیجہ یہ ہوتا ہے میرے پیارے دوستو. پھر یہ اللہ والے ذکر اور تلاوت اور اپنی قلب کے فیض سے جو اچھے اخلاق اپنے الفاظ کے ذریعے سے ان مجلسوں کے ذریعے سے جو منتقل کر رہے ہوتے ہیں، وہ بیج اندر پڑتا ہے، وہ ذکر اللہ کا پانی ڈالتے رہتے ہیں، نتیجہ یہ ہوتا ہے کہ وہی شخص جو ہے کہتا ہے کہ تو نے مجھ کو کیا سے کیا شوق فراوا کر دیا، پہلے جا پھر جانے جا پھر جانے جانا کر دیا. اس لیے میرے پیارے دوستو ان کی صحبت ہے. لہذا گناہ کا چھوڑنا یہ ضرور ہے کہ مشکل ہو جاتا ہے، یہ مشکل ہو جاتا ہے، اس سے انکار نہیں ہے کہ گناہ کا چھوڑنا آسان نہیں ہے، مشکل ہے. یہی حضرت والا حضرت معاذ شاہ عبد الغنی صاحب پھلپوری رحمت اللہ علیہ اس کی بات کو میرے شیخ رحمت اللہ علیہ بہت نقل کرتے تھے، فرماتے تھے کہ حضرت پھلپوری نے فرمایا کہ اے حکیم اختر، اللہ تعالیٰ کا راستہ یوں تو بہت مشکل ہے، لیکن اگر کسی اللہ والے کا ہاتھ ہاتھ میں آ لگے، کسی اللہ والے کا دامن پکڑ لو، اس کی صحبت میں بیٹھو، تو نہ صرف یہ کہ راستہ آسان بلکہ لذیذ اور مزیدار بھی ہو جاتا ہے. حضرت نے شعر پڑھا کہ مجھے سہل ہو گئی منزلیں کہ ہوا کے رخ بھی بدل گئے، مجھے سہل ہو گئی منزلیں کہ ہوا کے رخ بھی بدل گئے، تیرا ہاتھ ہاتھ سے آ لگا تو چراغ راہ کے جل گئے. وآخر دعوانا الحمدللہ. الحمدللہ رب العالمین الرحمن الرحیم سبحان اللہ و بحمده سبحان اللہ العظیم. اللہم صل علی سیدنا و مولانا محمد و علی آل سیدنا و مولانا محمد و اصحابہ و بارک و سلم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم لا تخزنا فإنك بنا عليم ولا تعذبنا فإنك علينا قادر. اللهم واقية كواقية الوليد. يا الله اپنے کرم کے صدقے میں ہم سب کو معاف فرما دیجئے، مغفرت بے حساب فرما دیجئے. یا اللہ ہماری گناہوں کی عادت کو اپنی فرمانبرداری کی عادت سے تبدیل فرما دیجئے. یا اللہ ہمارے قلوب جو کہ گناہ کرتے کرتے سخت ہو گئے ہیں، یا اللہ اپنے کرم کے صدقے میں ان اللہ والوں کی صحبت سے، ہمارے شیخ کی صحبت سے، اس خانقاہ کی برکت سے ہمارے دلوں کو نرم فرما دیجئے، ہمیں رقیق القلب بنا دیجئے. یا اللہ رحیم المزاج بنا دیجئے، حلیم التبع بنا دیجئے، جملہ اخلاق حمیدہ ہماری جانوں کو نصیب فرما دیجئے. یا اللہ تعالی گناہوں پر توبہ کرنے کی توفیق عطا فرما، گناہوں سے بچنے میں جان کی بازی لگانے کی توفیق عطا فرما. یا اللہ اپنے کرم کے صدقے میں اپنی محبت عطا فرما، اپنی عظمت عطا فرما، اپنا خوف عطا فرما. یا اللہ تعالیٰ اپنے کرم کے صدقے میں ہمارے تمام کاموں کو آسان فرما، ہماری ضروریات کو پورا فرما، ہم سب کو رزق حلال، عافیت، فراوانی اور آسانی کے ساتھ عطا فرما. یا اللہ اہل مصیبت کو اہل عافیت بنا، اہل حاجت کی حاجت روائی فرما، اہل مرض کو اہل شفا فرما. یا اللہ اپنے کرم کے صدقے میں یا اللہ ہم سب کو خوب صحت اور عافیت عطا فرما، صحت جسمانی بھی عطا فرما، صحت روحانی بھی عطا فرما. یا اللہ پر اپنے کرم کے صدقے میں ہمارے شیخ رحمت اللہ علیہ پر کروڑوں رحمت نازل فرما، حضرت کی قبروں کو نور سے بھر دیجئے. یا اللہ حضرت والا کا لگایا ہوا یہ باغ، یہ جو گلشن کی قا ہے، اور یا اللہ جو مراکز ہے سارے عالم میں اپنے کرم سے ان کی حفاظت فرما. یا اللہ تعالیٰ اہل شر کے شرور سے حفاظت فرما، اہل فتنے کے فتنوں سے اس کو بچا. یا اللہ اپنے کرم کے صدقے میں سارے عالم میں جو دینی مراکز ہے ان کی حفاظت فرما. یا اللہ تعالیٰ سارے عالم میں یا اللہ جو دینی خدام ہیں اپنے کرم سے ان کی حفاظت فرما، ہمارے پیارے شیخ دامت برکات ان کو خوب صحت اور عافیت عطا فرما دیجئے. یا اللہ ہماری جان کی حفاظت فرما، ہمارے مال کی حفاظت فرما، یا اللہ ہمارے ایمان کی حفاظت فرما، ہمارے گھروں کی حفاظت فرما، ہمارے گھر والوں کی حفاظت فرما. یا اللہ تعالی ہمارے تجارتی مراکز کی حفاظت فرما، ہمارے شہروں کی حفاظت فرما، ہمارے ملکوں کی حفاظت فرما، ایک ایک مسلمان کی اپنے کرم سے حفاظت فرما دیجئے، اور یا اللہ اپنے کرم سے اس صدقے میں سلامتی ایمان سلامتی آدھا کے ساتھ دنیا میں رکھیے، اور سلامتی ایمان سلامتی آدھا کے ساتھ دنیا سے لے جائیے۔ ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار۔ اور یا اللہ جن حضرات نے حضرت والا سے دعاؤں کی فرمائش کی ہے یا اللہ، اور جو فرمائش کرنا چاہتے تھے جنہوں کہہ دیا یا جو نہ کہہ سکے، اور یا اللہ ہم سب کی جو قلوب میں یا اللہ جو ہماری حاجات ہیں ہماری ضروریات ہیں اپنے کرم کے صدقے میں یا اللہ ان کو پورا فرما دیجئے، اور یا اللہ جو اپنی بیٹیوں بہنوں کے رشتوں کے لیے پریشان ہیں ان کو نیک صالح رشتے عطا فرما، بے اولاد کو نیک صالح اولاد عطا فرما، یا اللہ تعالیٰ صاحب اولاد ہے ہم سب کو ہماری اولاد کو نیک صالح اور فرما بردار بنا دیجئے، جو شوہر بیویوں پر ظلم کر رہے ہیں ان کو ظلم سے باز فرما، جو بیویاں شوہروں کی نافرمان بنی ہوئی ہیں ان کو فرما بردار بنا، یا اللہ ہمیں اپنے بڑوں کا والدین کا بڑوں کا اساتذہ کا مشائخ کا باادب بنا، اور چھوٹوں پر شفیق اور مہربان فرما دیجئے۔ ربنا تقبل منا انک انت السمیع العلیم، وصلی اللہ علی النبی الکریم، برحمتک یا ارحم الراحمین۔